Ya Ali Madad. Otherwise, Rai Abu Ali Missionary, wise number 585.
اللهم صل على محمد المصطفى وعلى محمد المصطفى يا رب. صبح کا گنان ہے یہ آل نبی کی اولاد علی کی پنجتن پاک وکھان حسن حسین اک نور پچھانو ان سے امت ساری بھلا تو جاگت کیوں نہ. پیروں نے جو گنان ہمارے سامنے اپنی رحمت سے دیے ہیں, یہ علم کا خزانہ خوش نصیب لوگوں کو سمجھ میں آتا ہے. وہ لوگ کے جو مذہب کے اندر انٹرسٹ لیتے ہیں, یعنی مذہب میں رس لیتے ہیں, دھیان لگاتے ہیں, آہستہ آہستہ ان کے انتکرن کی جو کھڑکیاں ہیں وہ کھل جاتی ہیں, انتکرن سے اس کو پریرنا ملتی ہے, بدیوں برائیوں سے انسان بچتا ہے. مذہب دنیا میں اس لیے آیا کہ انسان کے اندر جو بھول کرنے کی شکتی ہے اس کے کارن سے انسان بھول کرتا ہے, اس کو کم کرنے کے لیے, کمتی بھول ہوئے اور انسان جیسے جیسے بچپن میں بڑا ہوئے موت کی طرف جاتا ہے بوڑھا آدمی ہو کے. ایسا لازم نہیں ہے کہ بوڑھے ہو کے ہی آدمی مرے, جوان بھی مرتے ہیں, بچے بھی مرتے ہیں, ماں کے پیٹ سے مرے ہوئے بچے بھی نکلتے ہیں. لیکن ہمارا گول یہی ہے کہ ہمیں ایک دن یہ دنیا چھوڑ کے جانا ہے اور ہم کو جا کے سیٹھ کے سامنے کھڑا ہونا ہے, حساب دینا ہے, اس نے ہمیں دنیا میں بھیجا. آپ الحمدللہ مومن جماعت ہو, آپ کے دل میں حضرت امام کا ایمان اور پریم ہے, لیکن اگر جو آپ دنیا داری کے اندر پھنس جاؤ اور دنیا داری کی موت شوق کے اندر آپ اپنا ٹائم گزارو, تو ہمارے دل کے اندر جو ایمان ہے وہ بھی آہستہ آہستہ گھٹ جائے گا. ایمان جو ہے وہ ایک قسم کا جھاڑ ہے کہ اس کو ہر وقت پانی دینا ہی چاہیے, اور اگر ہم نے ایمان کو پانی نہیں دیا تو وہ سڑ جائے گا. بڑے اچھے لوگ, ایماندار لوگ خراب سنگت میں پڑ گئے, برے بن گئے, اور ایسا بھی ہوا ہے کہ خراب آدمی اچھی سنگت میں آ کے اچھے بن گئے. ہماری ہسٹری کے اندر اس قسم کی بہت سی باتیں ہیں. تو میں نے آپ کو یہ کہا کہ خدا نے انسان کو اس کے اندر جو بھول کرنے کی शक्ति है, आदत है, उसमें से उसे बचाने के लिए मजहब भेजा और मजहब के उसूल बनाए नबियों ने। खुदा ने नबियों को टीचर बना के भेजा, हर नबी एक टीचर था और उसने अपने जमाने के हिसाब से उस जमाने की संस्कृति, उस जमाने का जो कल्चर था उस हिसाब से लोगों को दौड़वनी दी। जमाना बदलता गया, इंसान एजुकेशन में, साइंस में, संस्कृति के अंदर ऊंचा उठता गया, एडवांसमेंट होती गई। इसी तरीके से नबियों ने भी अपने वलन बदल के उस जमाने के हिसाब से उन्हें दौड़वनी दी। ये जो आले नबी और औलाद अली, ये जिंदगी भर हमारी हमारी जिंदगी के अंदर रहेंगी और हमारे बाद के जो लोग आएंगे उनकी जिंदगियों में भी रहेंगी। आंख की एक पलक जितना भी जमाना इमाम के बगैर नहीं रह सकता, इमाम की हाजिरी दुनिया के अंदर है और रहेगी। क्योंकि अगर ईमान का पांव इस धरती पर नहीं हो गए तो रसूलुल्लाह कहते हैं ये धरती फना हो जाए। आंख की पलक जितना भी अगर ईमान दुनिया में हाजिर न हो तो ये जमीन नहीं रह सकती। हर इंसान को अल्लाह ताला कुरान में फरमाता है, हर इंसान को उसके जिंदगी में जो ईमान था उस ईमान के साथ उसको उठाया जाएगा। इमाम जो है वह खुदा का नूर है, अगर उसमें नूर नहीं तो वह ईमान नहीं। ये जो आम जो बहुत पढ़े लिखे आलिम लोगों को भी शेख भी कहते हैं और उससे बड़ा हो गए तो उसको इमाम कहते हैं। हमारे सुन्नी भाई जो हैं उनके अंदर चार बहुत ग्रेट इमाम हुए उनके, हम उनको इमाम नहीं मानते, वो हमारे इमाम को नहीं मानते। उनका मजहब सुन्नी मजहब है, हमारा मजहब शिया है, लेकिन वो भी अली नबी को मानते हैं, हम भी अली नबी को मानते हैं, लेकिन अली को जिस तरह हम मानते हैं वो नहीं मानते। हम अली को इमाम कहते हैं, वो अली को खलीफा कहते हैं। इमाम और खलीफा में फर्क क्या है? इमाम जो है वो धार्मिक राजा है, रूहानी राजा है, और जो खलीफा है वो दुनिया का राजा है। खिलाफत जो है रसूलुल्लाह के बाद कोई नबी के कहने से नहीं चली, चल गई बस, और ये खिलाफत खत्म भी हो गई। चार खलीफा हुए, हजरत अबू बकर पहले खलीफा हुए, हजरत उमर दूसरे खलीफा हुए, हजरत उस्मान तीसरे खलीफा हुए, मौला मुर्तजा अली चौथे खलीफा बने, और मौला मुर्तजा अली के बाद इमाम हसन भी 5.5 महीने तक खलीफा रहे। लेकिन मुआविया की शरारत से, मुआविया के कावे दावे से इमाम हसन थक गए। इमाम हसन ने अपनी जिंदगी तलवार नहीं उठाई, क्योंकि इमाम हसन जो थे ना वो पीर थे और पीर तलवार नहीं उठा। रसूलुल्लाह पीर थे लेकिन नबी ने लड़ाइयों में भाग लिया लेकिन कभी तलवार उठाई नहीं और किसी पे वार भी नहीं किया। पीरी जमा, लेकिन मौला मुर्तजा अली ने बहुत से आदमियों को कत्ल किया। मौलाना हुसैन ने इन्हें भी कत्ल किया, लड़ाइयां की, तलवार उठाई। जमाने के हिसाब से ये बातें बनती रही। तो मौलाना इमाम हुसैन जो थे उनसे पहले इमाम हसन खलीफा थे, मगर उन्होंने खलीफा पन छोड़ दिया और मुआविया खलीफा बन बैठा। यहाँ खिलाफत इमाम हसन पे खिलाफत खत्म हो गई, मुआविया بھلے نام اس کا خلیفہ رہا مگر وہ بادشاہ تھا، راجا تھا۔ مولانا حضرت امام کی ایک فرمان میں ہے، اور یہ فرمان کسی بہت بڑی منڈلی کا ہے، آپ کو پتا بھی ہوگا سنا بھی ہوگا۔ مولا فرمایا علی اور معاویہ کے اندر جھگڑا کیا تھا وہ ہر اسماعیلی کو جاننا چاہیے۔ علی اور معاویہ کا جھگڑا کچھ نہیں تھا اس کے سوا کہ معاویہ کا جو ایمان تھا وہ اسلام کو برباد کرنے کا تھا، اور علی کا ایمان تھا اسلام کو بچانے کا۔ رسول پاک محمد مصطفیٰ کی آنکھیں بند ہوئیں اور حضرت ابو بکر 300-350 آدمیوں کے کہنے سے خلیفہ چنے گئے، تو معاویہ کا باپ ابو سفیان، ہسٹری پڑھنے سے ہمیں معلوم ہوتا ہے جتنا دکھ ابو سفیان نے دیا ہے بنی ہاشم کو، یعنی کہ رسول اللہ کا جو ٹرائب تھا، مرتضی کا جو ٹرائب تھا، یہ لوگ بنی ہاشم تھے، اتنا دکھ کسی نے نہیں دیا، اور تمام لڑائیاں ان کا جو سردار تھا وہ ابو سفیان تھا، معاویہ کا باپ۔ مولا مرتضی کے پاس آیا، کہتے علی کیا کرتے ہو، تیری نظر کے سامنے خلافت چھن گئی، یہ تو تیرا حق ہے۔ مرتضی زمین پر بیٹھے تھے، کھڑے ہو کے کہنے لگے، اے ابو سفیان تو کب سے اسلام کا دوست بنا ہے؟ وہ ہنس کے کہتا ہے، علی مجھے حکم کرو میں مدینہ کی گلیاں اپنے لشکر سے بھر دوں۔ مرتضی فرمایا میرے گھر سے نکل جاؤ، چلے جاؤ، تو فتنہ کرنے آیا ہے، مجھے اور معاویہ کو لڑانے آیا ہے، مجھے یہ چیز نہیں چاہیے، نکل جا، مجھے اور ابو بکر کو لڑانے آیا ہے۔ ہمارے ایمانوں نے، ہمارے پیروں نے ہمیشہ دنیا میں شانتی رکھی اور شانتی سکھائی۔ ہم نے آج تک کبھی کسی مذہب کی دشمنی نہیں کی، آج تک۔ لگ بھگ 60-70 برس پہلے، 100 برس پہلے اس ناشریوں کے درمیان اور اسماعیلیوں کے درمیان تھوڑا جھگڑا رہا، اور 50 برس تک یہ جھگڑا رہا، لیکن ہمیشہ پہل اس ناشریوں نے کی، ہم نے نہیں۔ اسماعیلیوں نے کبھی کسی مذہب کے ورودھ میں پہل نہیں کی، لیکن یہ ضرور ہوا کہ جب انہوں نے ہم کو، ہمارے ایمان کو، ہمارے مذہب کو بکھوڑا، گالیاں دینے لگے، تو ہماری جماعت کے جو عالم لوگ تھے انہوں نے جواب دیا، ولی ننجی ہدا قلم کا دھنی تھا، اس نے جواب دیے، بہت سی چوپڑیاں لکھیں، مشنری یوسف برتے جی، اس نے بھی بہت سے جواب دیے، بہت سی چوپڑیاں لکھیں۔ اور یہ جو مشنری برتے جی تھے، ابراہیم یوسف برتے جی، یہ پہلے اس ناشری تھے، مگر بڑے عالم تھے، اپنے مذہب کی کتابیں پڑھ کے، قرآن پاک پڑھ کے مشنری برتے جی کو ہوا کہ دنیا میں امام ہونا چاہیے۔ اس ناشری ہونے کے کارن سے سلطان محمد شاہ کے طرف اس کا دھیان نہیں گیا، یہ سنیوں کے اندر گیا، سنی بن گیا۔ مشنری برتے جی سنیوں کے اندر 1.5-2 برس رہے، مگر دل کا جو مقصد تھا پورا نہ ہوا۔ انہوں نے سوچا کہ چلو ہندوؤں میں دیکھوں، ہندو بن گئے۔ سناتن کے اندر رہے تو بھی مذہب نہ ملا، کرسچن بن گئے تو بھی دل کی شانتی نہ ملی۔ اب لے دے کے ان کو ایک ہی نظر آیا اسلام کے اندر، کہ وہ تھا اسماعیلی فرقہ، اور جب اسماعیلی مذہب کے اوپر وچار کیا اور اس کی اسٹڈی کی تو اسماعیلی بن گیا، اور زندگی بھر امام کے قدموں میں اپنا سر رکھا۔ بہت بڑے عالم تھے، جولی بھی تھے، وہ اوم علی، انہوں نے ایک بیج بنایا تھا اور ہمیشہ وہ اوم علی ادھر اپنی برست پہ پہنتے تھے، لیکن فرق کیا، اوم جو ہے वो ऐसा नीचे से ऊपर जाके मरोड़ी होती है, नीचे से ऐसा गोल होता है। मिशनरी वत्ते जी ने वहां अरबी जबान का ऐन लिखा और ओम की शक्ल बनाई तो अली लगता था, और हकीकत में ओम है वो अली है। और ऊपर देखो हिंदुओं के वेदों के अंदर जो ओम है उसमें मीम है, और मीम खरब पूछो तो मीम मोहम्मद की है, और लाम है वो अली का है, और ये है, और इसके अंदर चांद तारा है। हिंदुओं की किताबों में ये चांद तारा है, और चांद तारा तो इस्लाम की निशानी है। तो सर इन्होंने मिशनरी इब्राहिम यूसुफ वत्ते जी इधर ओम अली लगाया करते थे, उनकी जोलीपन की खुश तबीयत की बात सुनाता हूं। हिंदुस्तान का एक मशहूर आलिम सूफी और 2 लाख मुरीदों का मुर्शिद था ख्वाजा हसन निजामी, दिल्ली में रहते थे। इमाम सुल्तान मोहम्मद शाह को बहुत इज्जत देते थे हमेशा, और इमाम की तारीफ भी करते थे। बहुत सी किताबों में उसने इमाम का जिक्र किया है। जो आदमी उर्दू जानते हैं, और खास तौर पे मैं अपने मिशनरियों को बोलूंगा कि दावत इस्लाम हसन निजामी ने एक किताब लिखी है, आई थिंक 300 पेज की किताब है, वो किताब हर इस्माइली को पढ़नी चाहिए, क्योंकि हसन निजामी ने इस्माइलियों के ऊपर ये किताब लिख के फातिमी दावत इस्लाम, इमाम की और इस्माइलियों की बहुत तारीफ की है। तो दिल्ली गए थे हसन निजामी, उसने देखा कि ये ओम अली है। हसन निजामी कहने लगे, मिशनरी साहब ये तो गलत ओम है, हिंदू इस तरह मीम से लिखते हैं। तो हंस के कहते हैं, मैंने उसको मुसलमान बना दिया, यानी अली लग दिया। तो ऐसे आलिम जो थे हमारे आलिमों में से एक शख्स और भी थे, अली मोहम्मद जान मोहम्मद चुनार। हमारे आलिमों में से एक और भी शख्स थे मोहम्मद हुसैन बच्चल, मिशनरी थे। अगर आपको याद हो गए तो गोल्डन जुबली के ऊपर एक झाड़ में से शजरा बनाया था, ऐसा कह करके अली से शुरू होता है, और तमाम इमामों की वंशावली में से लेके इमाम लिख के ऊपर हजरत मौलाना सुल्तान मोहम्मद शाह का ताज बनाया। ये शजरा मिशनरी मोहम्मद हुसैन बच्चल का बनाया हुआ। ऐसे और भी हमारे आलिम थे, जैसे कि हमारे मिशनरी गुलाम अली शाह थे, और उनके जो बाप थे मोहम्मद शाह सैयद मोहम्मद शाह, उसके 6000 मुरीद थे और इस नशरी थे, मगर उसने भी इलम पढ़ के और सोच के इस्माइली मजहब अख्तियार किया, जो कि उसके लिए एक मोजिजा हुआ। सैयद मोहम्मद शाह लगभग 61 बरस की उम्र हुई तो इसको दिल में हुआ कि इमाम के बगैर यह दुनिया नहीं रह सकती, इमाम है। हम इस नाशरी जो बोलते हैं कि इमाम गायब हो गया, ये बात बराबर नहीं। तो उसने तय किया, दिल में नक्की किया कि मैं इमाम को ढूंढने जाऊंगा भले मर जाऊंगा। एक रात को अपने वाइफ को बच्चों को कहे बगैर टांगा लिया, कायमपुर के छोटे से गांव में रहते थे, इधर मुल्तान के पास बहावलपुर स्टेट में, रात की 12 बजे की गाड़ी में ये बैठ के कराची आए। घर वालों को कुछ पता नहीं। दूसरे दिन उन्होंने पुलिस में रिपोर्ट की, बहुत वक्त गुजर गया, 12 बरस गुजर गए, और घर वाले तो समझ बैठे कि सब हमारा ये दादा बाबा मर गया। ये बगदाद गया, करबला गया, दमिश्क गया, मक्का गया, मदीना गया, नजफ गया, सब जगहों के ऊपर घुमा इस्लामी मुल्कों के अंदर, लेकिन कहीं इन बड़े बड़े शेखों और आलिमों की मुलाकात के बाद भी इसके मन का जो مقصود تھا وہ نہیں ملا. یوں کرتے کرتے 72-74 برس کی عمر ہو گئی, بوڑھا ہو گیا, ضعیف ہو گیا, بیمار رہنے لگا. اس کو دل میں ایسا ہوا کہ میں تھوڑے ٹائم میں مر جاؤں گا. بغداد میں تھا تو جس کے گھر پہ اترا اس کو کہتا ہے میرا ایک کام کرو, مجھے نجف پہنچا دو. بغداد سے نجف 40 مائل ہے. مجھے نجف پہنچا. نجف اشرف میں مرتضی علی سوئے ہیں. مولا مرتضی علی کے روزے پہ جا کے پاؤں کی طرف نہا دھو کے, کپڑے تو وہی تھے, کپڑے بھی دھوئے اور گیلے گیلے کپڑے پہن دیے. ایک تو بیمار تھا ہی, گیلے کپڑے پہننے سے اس کو نمونیا ہو گیا. لیکن مولا کے پاؤں کی طرف ادھر جا کے سجدہ کیا اور رونے لگا. کہتے ہیں مولا میرے گواہ رہنا, میں 12 سال سے تجھے ڈھونڈ رہا ہوں, کہیں بھی مجھ کو تو نہیں ملا, اور موت سامنے کھڑی ہے. میں اگر مر جاؤں تو میرے سے یہ حساب نہ لینا کہ امام کی بیعت کیے بغیر تو مر گیا, کیونکہ رسول اللہ نے کہا ہے اپنے جیون کے اندر جو تمہارا امام ہے اس کی شناخت کے بغیر, اس کی سیوا کے بغیر تم جہنم میں جاؤ گے. بہت رویا, بہت عاجزی کی, اور روتے روتے عاجزی کرتے 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 یہ سو گئے, سجدے میں ہی سو گئے. دیکھا تو ایک یورپین آدمی کھڑا ہے, اس کے سر پہ ہاتھ رکھا, اٹھ میرے بچے, منہ اونچا کیا, میں علی ہوں اور میں نے تیری عاجزی قبول کی, میں حضرت امام, میں علی, مجھے تم کھوجو میں مل. ابھی اس کو یاد آیا جب یہاں کھلی تو کہ کھوجے تو ادھر سندھ میں بہت ہیں. اب جو نمونیا تھا وہ بھی اچھا ہو گیا, بیماری بھی چلی گئی, دل کے اندر ایک طاقت آ گئی, اور ایک آدھ مہینے کے اندر یہ کراچی اترا. اور کراچی اترا تو شیعہ امامی اسنا شریف کھوجا مسافر خانہ کھارا در کے اوپر, جہاں پرانا جمع خانہ تھا اس کی لائن میں ابھی بھی اتنا مسافر خانہ ہے. وہ کھوجا مسافر خانہ دیکھا, ادھر اترا, سامان رکھا مسافر خانے میں. جب یہ ڈے بریک ہوا, دن چڑھا تو 7-8 بجے اس نے دیکھا کوئی سینکڑوں آدمی مرد عورت اچھے اچھے کپڑے پہن کے چلے جا رہے ہیں. مسافر خانے کے مینیجر کو پوچھا کہ بھائی آج کیا ہے, کوئی عید ہے؟ کہتا نہیں نہیں, یہ کھوجوں کا اسماعیلیوں کا آگا خان ہے نا, وہ آیا ہوا ہے. تو یہ نیچے اٹھتا ہے, سب کے ساتھ چلتے چلتے کھڑا در کے جمع خانہ, پرانا جمع خانہ جو تھا وہاں پہنچا تو ولنٹیئر کھڑے ہیں, ہزاروں آدمی جا رہے ہیں بیٹھے ہیں, اندر جانے کی ہمت نہ ہوئی, باہر ہی کھڑا رہا. تھوڑی دیر کے بعد وصل ہوئی, دن سلامت داتا مولانا سلطان محمد شاہ کی گاڑی آئی. اب جو گاڑی آئی تو مولانا نے اس گاڑی کو گیٹ کے اندر جانے نہیں دیا, ایسا کہا ادھر کھڑا کر. تو گیٹ کے باہر ہی مولا اتر گئے, اور جیسے ہی اس نے دیکھا بے چین ہو گیا. سپنے میں یہی آیا تھا مجھ کو کہنے, میں علی ہوں, میں حضرت امام ہوں, تو مجھے ڈھونڈ رہا ہے. بے چین ہو گیا مولا, تو اندر چلے گئے. گھنٹے ڈیڑھ گھنٹے کے بعد مولا واپس آئے. اب جو اس نے دیکھا تو نمن کیا, مولا چلے گئے. ایک ولنٹیئر کو پوچھا یہاں تمہارا بڑا آدمی کون ہے, تو اس نے کہا اندر جاؤ, مکھی کا مڑیا ہے. اندر گیا, کسی کو پوچھا, तो यूं करते करते मिशनरी हुसैनी के हाथ पहुंच गया। हुसैनी मिशनरी चीफ मिशनरी थे, आलिम शख्स थे, इसके साथ बातचीत की और इसको सच्चा पाया कि नहीं, इसके दिल के अंदर सच्चाई है, मुझे इमाम के पास ले जाओ। कहता है ऐसा नहीं, पहले मैं इमाम की इजाजत मांगू, रजा मिले तो चलो एक आध दो दिन के अंदर मौला के हुजूर में किसने बात निकाली। मौला फरमाया हाँ हमको पता है उसको हमें। जब मौला के बंगले इसको लेके गए, मौला तो अंदर बैठे थे कुर्सी पे और काफी दूर दरवाजे के ऊपर चुही, इसने मौला को देखा, अंदर ही सजदे में गिर पड़ा और खूब रोया खुशी के साथ, इतना रोया कि बस इसकी दाढ़ी बाढ़ी सब गीली हो गई। मौला ने बुलाया, इसकी बयत कबूल की, इसको दुआएं फरमाई और फिर इसने हाथ बांध के कहा, कहते मौला मुझे मालूम नहीं कि मेरी फैमिली में कौन जीता है कौन बाकी है, 12 साल हुए हैं। मौला फरमाया तेरी फैमिली में सब जीते हैं, कोई मरा नहीं। फिर इसने अपनी सारी फैमिली की बयत कराई। मिशनरी गुलाम अली शाह उस वक्त 10-12 साल के थे। मौला फरमाया अच्छा अभी तुम घर जाओ और 3 महीने के बाद बॉम्बे आना। हुसैन मिशनरी को हुक्म किया कि इसको रिक्रिएशन क्लब के अंदर अरबी फारसी सिखाने के लिए मैं अपॉइंट करता हूं। फिर कहता है मौला मेरे 6,000 मुरीद हैं, मेरे इन मुरीदों को भी कबूल करो। सब बोले नहीं, तुम इस लायक था हम तुम्हें कबूल करते हैं, तेरी फैमिली को कबूल करता हूं, लेकिन तेरे मुरीद मुझे नहीं चाहिए। और देखो अभी तुम मेरे मुरीद हो, अब तुम मेरी मुरीदी मत करो, क्योंकि तुम्हारा हक नहीं मुर्शिद बनने का, और इनको छोड़ दो और इनकी तरफ से तुम्हें कोई चीज मिले, कोई यानी मेहमानी की ऐसी कोई तोहफा गिफ्ट मिले तो मत ले, अब तुम मेरे हो। मौला के हुक्म से बॉम्बे आके रिक्रिएशन क्लब में रहे और अरबी फारसी सिखाते थे। गुलाम अली शाह इनका बेटा। मैंने ये बात इसलिए कही कि हमारी मजहब के अंदर ऐसे बड़े बड़े आलिम हुए और इन आलिमों ने जभी भी हमारे मजहब के ऊपर, हमारी जमात के ऊपर, हमारे मौला के ऊपर, कुछ हमारे गैरों ने हमारे ऊपर हमला किया तो हमारे आलिमों ने जवाब दिए। एक ऐसा वक्त भी आया कि पंजाब के अंदर 1,00,000 गुप्ती थे, मैं खुद पंजाबी हूं और गुप्ती फैमिली में से उतरे हैं हम लोग। पंजाब के जो इस्माइली हैं वो पीर सदरुद्दीन के बोधे हुए नहीं, खोजे पीर सदरुद्दीन के बोधे हुए, पीर असद कबीरद्दीन के बोधे हुए और मोहने पीर ताजुद्दीन के बोधे हुए। अलग अलग हमारे पीरों ने जुदा जुदा मिशन का काम किया। पीर शमस माँ बाप के 950-950 बरस के जो मुरीद थे वो कश्मीर और पंजाब और फ्रंटियर के इदारे में रहे। जमात खाने थे उसको हम धर्मसरा कहते थे, दुआ पढ़ते थे, न्याज निकालते थे, तमाम हमारी मजहब की जो रीत रस्म रिवाज है पूरी तरह पालते थे, लेकिन बाहर हमारा नाम हिंदू तरीके से था। हमारे यहाँ शादी होती थी तो ब्राह्मण आते थे, पुरोहित आते थे, कोई मर जाता था तो उसको जलाते थे। 100% बाहर हिंदू, अंदर 105% इस्माइली। मौलाना सुल्तान मोहम्मद शाह ने एक दिन पंजाब के 8 लीडरों को अपने घर पूना में बुलाया और ये इंतजाम करवाया मिशनरी हुसैनी की मारिफत से। हुक्म किया रात को 12 बजे आना और मिलकर नहीं आना, एक एक करके आ रहे। रात को 12 बजे ये 8 आदमी मौला के हुजूर में पहुंचे इन आठ में से मेरे अब्बा थे अली भाई, उसका नाम पन्ना लाल था, मेरे बाप का नाम पन्ना लाल, मेरे दादा का नाम भगवान दास, और 350 बरस से हम लोग मुखी रहे। मुखी मर जावे, उसका बेटा मुखी होवे, ये वंश परंपरा चली आती थी। मैं अपने खानदान की बातें नहीं करना चाहता, लेकिन हिस्ट्री बयान करता हूं ताकि आपको पता लगे कि हमारे मजहब की डेवलपमेंट किस तरह हुई इंडिया में। मौला ने हुक्म किया, आपके टाइम आ गया है, अभी तुम खुले मुसलमान हो जाओ। मैं आपको इसकी डेट देता हूं, 1914 जनवरी महीने की 20 तारीख है, पूना के अरोड़ा पैलेस में इमाम ने इन आठ आदमियों को रात के 12 बजे बुलाया, बहुत सी इंस्ट्रक्शंस दी। जब भी देखो तुम्हारे यहां बच्चा हो गए, जमा खाने के अंदर उसकी बैयत कराओ, और 3 बरस के अंदर अंदर लड़का हो गए तो उसकी सुनता कराओ, मगर सुन्नी कोल भी मंगाना। पंजाब में सुन्नियों का जोर बहुत था और अभी भी है, शियों के साथ नहीं, सुन्नी मौलवी। आमीन खुदा। तुम्हारे यहां शादी हो गए तो सुन्नी मौलवी को बुलाना निकाह पढ़ाने के लिए, और जब कोई गुजर जावे अभी उसको जलाना नहीं, उसको दफन करना, और सुन्नी मौलवी आवे। इस तरह छोटी छोटी सारी इंस्ट्रक्शंस दी, और तुम अपने नाम बदल डालो। तो एक ने कहा, खुदावंद तू रहमत करके हमारे नाम बदल दे, तो इन आठ के सब नाम बदल दिए। फिर हुक्म किया, दुआसीस दी, 1.5-2 घंटे तक उनसे बातें की। फिर मौला कहते हैं, देखो रात के 2 बजते हैं, अब देखना रात के 2 बजते हैं। जी खुदा, पूना के स्टेशन के सामने ईरानी रेस्टोरेंट है, इनको तो पता नहीं था, लेकिन मौला कहते हैं स्टेशन के सामने ईरानी रेस्टोरेंट है, वहां जाके गाय का गोश्त खाओ। अरे मर गए, क्योंकि हिंदू थे सैकड़ों वर्षों से, गाय का गोश्त रखी, बकरे का गोश्त भी कभी नहीं खाते थे। लेकिन देखो मेरे मौला का हुक्म है, देखो हम तुमको बोलता है, अभी अभी इधर से निकल के वो रेस्टोरेंट में जाओ और ईरानी रेस्टोरेंट में गाय का गोश्त खाओ। आमीन खुदा। ये 8 बजे रेस्टोरेंट में आए, मेरे अब्बा कहते थे कि गोश्त देख के कांपना कंपारी छूटती थी, मरा हुआ गाय का गोश्त, लेकिन हुक्म है आंखें बंद करके बोटी डाली, लेकिन हलक से उतरती नहीं थी, जबरदस्ती खाई, लेकिन हुक्म पाला। 1 लाख जो भुगती थे उसमें से 40,000 ने फरमान माना, 60,000 ने फरमान दिया। मौलाना सुल्तान महमूद शाह की जो मेमोर्स है आगा खान, मेमोर्स ऑफ आगा खान, उसमें इमाम ने इस बात को मेंशन किया है कि हिंदुस्तान के अंदर मेरे कहने से 1 दिन में 40,000 हिंदू मुसलमान बने, वो हम लोग थे। अभी जो बाकी 60,000 रह गए, क्योंकि सगे कुटुंबी से सब आधे उधर रह गए आधे इधर रह गए, भाइयों में ये था कि अगर मरद इस्माइली जाहिर में नहीं हुआ, मुफ्ती है, दुआ पढ़ते थे, अपना मजहब पालते थे, लेकिन जाहिर नहीं हुए, तो हम लोगों को कहते थे कि तुमने अगर इमाम का हुक्म ना माना तो तुम्हारी सब बंदगी रद्द। बहुत से ऐसे थे कि जो मुफ्ती रह गए, लेकिन औरतों ने इस्माइली मजहब को जाहिर खाने कबूल किया और अंदर खाने छुपा के अपने नाम भी बदल डाले। जिस तरह से 1900 के अंदर यहां मुंबई में हुआ कि इमाम ने चिट्ठियां निकलवाई और हुक्म किया कि सब लोग आके दरखाने में चिट्ठी लिखो, देखो ये हिस्ट्री है और ये हिस्ट्री हमको जानना चाहिए। मौला ने हुक्म किया 1900 कि सारी जमात आके, जो फैमिली का हेड है वो जमात में आके उसके कैमरे के सामने साइन करे कि मौलाना शाह सुल्तान मोहम्मद शाह मेरे इमाम हैं, मैं उनका मुरीद हूँ और मैं उनकी ताबेदारी करने के लिए वादा करता हूँ। इसमें सिंतर के 75 कुटुंब ऐसे थे कि जिनकी टोटल 350-400 बच्चे बीवियां सब मिला के इन्होंने साइन नहीं किए, तो इमाम ने फरमाया कि इनको मजहब में से निकाल डालो, तो इन लोगों को हमारी जमात ने मजहब में से निकाल दिया। उस वक्त काउंसिलें नहीं थी, मुख्य कमरिया और अमरदार होते थे, इन लोगों को हमने निकाल दिया। और सामने पाला गली के अंदर इन लोगों ने जाके एक मकान वाले ने कहा मेरा मकान तुमको देता, और यहाँ इन्होंने बाद में कुछ वर्षों के बाद मस्जिद बनाई जो आज भी मौजूद है। अब ये लोग जिन्होंने साइन नहीं की उनको हमने छोटी जमात का नाम दे दिया और हम इस्माइलियों को बड़ी जमात का नाम मिला। पांच भाई और वो हसन अली शाह के जमाने में 1866 में वो मामला और था, 34 ईयर्स पहले था, और ये सुल्तान महमूद शाह के बारे में हुआ 1907 में। अब मौलाना हसन अली शाह के साथ 2000 आदमी का लश्कर था जो ईरान से 1842 में इंडिया आए। इन लश्कर के अंदर कुछ मुल्ला थे, ईरानी मुल्ला, इस्नाशरी मुल्ला, ये लोग इनके पीछे पड़ गए और इनको इस्नाशरी मजहब के अंदर दाखिल किया और इस्नाशरी तरीका सिखाया। अब दुश्मनी हो गई इनके और हमारे बीच में, दुश्मनी हो गई, वो हमारे इमामों को गालियां दे रहे। मैंने आपको कहा है और मैं वापस कहता हूँ और मैं जोर से कहता हूँ, इसलिए कि खुद मैंने भी चौपड़ियां लिखी हैं और इसमें इन्वॉल्व हूँ, हमने इस्माइलियों ने कभी पहल नहीं की, नेवर। मगर जब कोई दूसरे हमारे इमाम को गाली दे रहे तो हमारे से सहन नहीं हो रहे, तलवार तो नहीं चला सकते लेकिन कलम तो चला सकते हैं। इस तरह इस नाशरियों और इस्माइलियों के बीच में दुश्मनी हो गई, और इसलिए इमाम ने यह फरमान किया कि तुम ये छोटी जमात वालों के साथ मत मिलो, क्योंकि मिलने से झगड़े बढ़ते थे, मिलने से दुश्मनी बढ़ती थी। तो मौलाना ने फरमाया कि इस नाशरियों के साथ मत मिला, उनके घर का खाना भी न खाओ। और जो पक्के इस्माइली थे उन्होंने खुद इसके अंदर थोड़ी मिर्च मसाला डाल दिया, इमाम ने नहीं, इमाम ने कभी ऐसा नहीं कहा कि तुम उनके साथ दुश्मनी करो, बल्कि फरमाने में यह है कि जिन्होंने हमारा मजहब छोड़ दिया उनके साथ दुश्मनी न रखो, मेल मिलावट न रखो। यहां तक के बाप इस्नाशरी रह गया, छोकरा इस्माइली है, या छोकरा इस्नाशरी है तो बाप इस्माइली है, एक भाई इस्नाशरी है तो एक भाई इस्माइली है, ना बाप बेटे के घर जावे, ना बेटा बाप के घर जावे, ना भाई भाई के घर जावे, मजहब के लिए दुश्मनी हो गई, अलग हो गए। और इसके अंदर मेल मिलाप में झगड़े थे, इमाम ने फरमाया इनके साथ मिलना जुलना मत करो, उसके घर का पानी मत पियो, उनके घर का खाना मत खाओ, ये महज बचाने के लिए था। और ये सिलसिला लगभग 50 बरस तक चला, इसके अंदर बहुत सी किताबें लिखी गई, हमारे मिशनरी आलिमों ने उसके जवाब दिए। बिल्कुल इसी तरह से पंजाब के अंदर कुछ लोग जो हिंदू रह गए वो आस्ते आस्ते इस्माइली मजहब से निकल के आर्य समाजी बन गए, पंजाब में इस्माइली और गुप्तियों का जो झगड़ा हुआ वो 1914 से शुरू हुआ, लेकिन 1921-22 में दयानंद सरस्वती ने गए सदी के अंदर जो आर्य समाज की बुनियाद डाली, उसने अपनी किताब जो लिखी थी सत्यार्थ प्रकाश, मैंने पढ़ी है, और रसूलुल्लाह के ऊपर उसने और कुरान के ऊपर बड़े अटैक किए हैं, इसके कारण से मुसलमानों ने भी उनके ऊपर बहुत कुछ किया। अब उस वक्त आर्य समाजियों ने 1921, 22, 23, 24 और 25 तक ये 4-5 बरस आर्य समाजी हम लोगों को बहुत छेड़ते रहे, और इसके अंदर शाबाश हमारे मिशनरी भरते जी का, भरते जी ने किताब लिखी वैदिक इस्लाम, कहीं से भी मिलो जरूर पढ़ो, मोटी किताब है 400 पेज की वैदिक इस्लाम। उन्होंने और भी बहुत सी किताबें लिखी और आर्य समाजी पंडितों ने हमारे लिए जो किया उसको भी उन्होंने अच्छा जवाब दिया। तो मेरा कहने का, मैं आपको यह हिस्ट्री कुछ सुना रहा हूं कोई मकसद से, मकसद मेरा बाकी है, आपको तैयार कर रहा हूं। आर्य समाजियों ने दुश्मनी की, हमने जवाब दिया। इस नशरियों ने दुश्मनी की, हमने जवाब दिया। हमारी तरफ से कभी कोई बिगिनिंग नहीं। आहिस्ता 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 ये चीज घटती गई घटती गई, क्योंकि इस नशरियों के अंदर भी मॉडर्न एजुकेटेड जवान पैदा हुए और आर्य समाज तो वीक हो गए, उनकी बात छोड़ दो, मगर ये जो है इस नशरियों में नया जवान वर्ग समझदार है और इस किस्म के मजहबी झगड़ों को पसंद नहीं करता। हजर इमाम ने आज इस बात को 100 बरस लगभग हुए, हजर इमाम ने फरमाया सबसे दोस्ती रखो, नाम नहीं लिया किसी बात का भी, लेकिन हुक्म किया सबसे दोस्ती रखो, कोई से दुश्मनी न करो। इस्लाम की जो उम्मत है हम उसके अंदर शामिल हैं, हम भी रसूलुल्लाह की उम्मत हैं, हमारा भी वही नबी है। दुश्मनी तो महज थोड़े से अकीदे के हिसाब से ईमान की खातिर है, लड़ाई का कोई कारण नहीं। नबी के जमाने के अंदर भी एक आदमी अली का दोस्त था, दूसरा उसका भाई अली का दुश्मन था। तो आज वो जमाना ऐसा आ गया कि हमारे पीरों ने 800, 900 बरस, 600 बरस, 500 बरस, यानी कि आज से लगभग 900 बरस तक, मैं पिछमस को ही लेता हूं क्योंकि पी सदगुर नूर ने इस झगड़े में कुछ नहीं कहा, और पी सदगुर नूर ने जब आके इस्माइली मजहब की यहां इशायत की है तो उनके जो गिनान हैं वो थोड़े से गिनान हमको मिलते हैं, बाकी अभी लॉस्ट हो गए। लेकिन पी शम्स के जमाने से हमारे जमात का स्ट्रक्चर अच्छा बना और पी शम्स ने हमें बहुत सी बातें की, इलम दिया, साइंस सिखाई, रूहानियत सिखाई, बेतुल ख्याल की इबादत सिखाई, दुनिया सिखाई, दीन सिखाया। पी शम्स के जमाने से हम लोग ये जो मजहब है ये डेवलप होता रहा, सबसे मिलते रहे। और पी शम्स के जमाने से ये बात निकली कि एक दिन इमाम जम्बूद्वीप में आएगा। पी शम्स ने हमको ये कहा कि वो प्रॉमिस के जो सदियों से चला आता है, बल्कि लाखों वर्षों से चला आता है कि सत युग है, चार युग हैं इस वक्त हमारे, ये छेला युग है जिसके अंदर हम बैठे हुए हैं, सत युग, द्वापर युग, त्रेता युग और कल युग जिसमें हम हैं। मुझे याद है किस जमात खाने में, मुझे याद नहीं, लेकिन मुंबई में 19 के अंदर 9 बरस पहले जब मैं इधर आया तब मैंने ये बात कहीं कही है। इस सतयुग के अंदर थोड़े से अजीब थे, पाप गुनाह बहुत थोड़ा था, फिर विजय त्रेता युग के अंदर थोड़े गुनाह बढ़ गए, त्रिजय द्वापर युग के अंदर गुनाह और भी बढ़ गए, खूना मरकी भी हुई, महाभारत का युद्ध हुआ, लाखों आदमी मर गए, कुरुक्षेत्र की जमीन लाल हो गई, इतना खून निकला। और जब ये कलयुग में जा उस वक्त आज से लगभग 7,000 बरस हुए हैं कलयुग बैठा है, सतयुग जो था 17 लाख यानी 17,64,000 बरस, विजय त्रेता युग था वो 12,96,000 बरस, त्रिजा युग जो था द्वापर 8,64,000 बरस, और ये कलयुग 4,32,000 वर्ष, अरे इस कलयुग के 4,25,000 वर्ष बाकी है, मगर जो बाकी है उसका पीरों ने हमें बताया कि बाकी ये किस तरह से है। तो पीरों ने कहा कि 7,000 वर्ष के बाद एक बहुत बड़ा युद्ध होगा जिसमें नई कलिका आएगा। हर युग के अंदर हर 4,32,000 वर्ष के बाद एक अवतार होता रहा, और ये अवतार दुनिया के अंदर बदियां बुराइयां दूर करके सुख शांति और इल्म दे रहे। अभी हर जमाने के अंदर दरेक धर्म ने ये इशारे किए हैं, इमाम मेहंदी आएंगे, नकलकी अवतार आएगा, क्राइस्ट आएगा। तो वो जमाना जब ये आएगा तब तक गुनाह बढ़ते जाएंगे, बढ़ते जाएंगे, बढ़ते जाएंगे। वो वक्त हम पसार कर रहे हैं। मैंने ये सारी हिस्ट्री आपको इसलिए बताई कि इमामों के हुक्म प्रमाणे, इमामों के हुक्म की जो रवनी से जो हमको हिदायत मिले उस पर अमल करना चाहिए। आज इस्लाम शरीफ के साथ, के आर्य समाजी के साथ, के हिंदू के साथ, के क्रिश्चियन के साथ हमारी दुश्मनी कोई के साथ नहीं, सबसे हमारी दोस्ती है। बल्कि हम इस्लाम के अंदर हैं और मुसलमानों के नज़दीक जाना चाहते हैं। उनके और हमारे दरमियान जो छोटा सा डिफरेंस है, आज हम वो इस डिफरेंस को मिटा के दोस्ती करना चाहते हैं। लेकिन दीनदारों, इमाम का ये कहना कि तुम मुसलमानों से मिलो और दोस्ती करो, और इमाम के खाने छोड़ के मस्जिद चले जावे, मैं ये नहीं कहता, और मौला का मकसद भी ये नहीं है, उसका ये मतलब भी नहीं है कि हम उनकी रीत बात लेके अपने ईमान को छोड़ देंगे। सुनियों में ईमान नहीं है, शियों में है। तो हम सुनियों को राजी करने के लिए हम अपने हाजिर ईमान को नहीं छोड़ सकते, हमारी जान चली जाए भले चली जाए। और ये देखो 1100 वर्ष से ताजिकिस्तान और बदख्शान और ये सिस्तान और अफगानिस्तान, इधर के जो इस्माइली हैं, 1100 वर्ष तक इन्होंने जुल्म उठाए। मैं 25 दफा ईरान और इस इलाके में गया। 1962 में मैं ईरान गया और ऊपर गया नॉर्थ में, 20 बार बाला और पाया, बाला कहते ऊपर पहाड़ के ऊपर, दो गांव है, 20 बार एक ऊपर है, एक 30 बार नीचे है, पहाड़ी इलाका है, सुल्तानाबाद है, 20 बार है, ऐसे इर्द गिर्द के अंदर 20 गांव है के जिसके अंदर 100% इस्माइली है। इधर मुखी कमरिया के साथ घूम रहे थे, चीजें देख रहे थे, तो एक जगह मुझे लेके गए, तो वहां मुझे बोले ऊपर देखो, ऊपर देखा तो एक दरख्त था, बादाम का दरख्त, और उसके ऊपर कुछ हड्डियां पड़ी थी लटकी हुई। मुझे कहते हैं ये हड्डियां, ये इस्माइली की हड्डियां हैं। इधर के बाद जो बादशाह था वो जुल्म करता था और इस्माइलियों को ऐसा हुंडा लटका देता था और हाथ बांध देता था, साथ सिर नीचे है, पांव ऊपर है, खाना पीना कुछ नहीं। लटकते लटकते जो लहू है वो ब्रेन में आ जाता है, और बहुत देर तक रहने से फिर ब्रेन जो है ना सुन हो जाता है, आदमी मर जाता है। वो आदमी पर्टिकुलरली एक आदमी की उसने बात की थी, और वो शायद था रूद की, ऊपर लटका दिया, लटकते लटकते मर गया। बारिश हवा इसने मिलके, सूरज की गर्मी ने मिलके उसके जो कपड़े थे वो आस्ते आस्ते फटने लगे, इसका गोश्त गिरने लगा, हड्डियां गिरने लगी, झाड़ के ऊपर थोड़ी सी हड्डियां रह गई, बाकी नीचे जमीन पे पड़ी रह गई। ऐसा भी हुआ है कि एक अच्छी इस्माइली फैमिली को दरबार में रख के छोटे छोटे बच्चे पहले मार डाले, 6 महीने का बच्चा पकड़ के ऐसा फेंके, नीचे 2 आदमी तलवार रखे, कौला बच्चा इस पे गिरे, 2 टुकड़े हो जा रहे, बीवी मार डाली, बच्चे मार डाले, उसको भी मार डाला। क्यों? आगा खान का मुरीद है, इसलिए उन्होंने अपना मजहब नहीं छोड़ा। قربانیاں دے دی, دکھ اٹھائے, جانے دی, لیکن اسماعیلی مذہب نہیں چھوڑا. اور ہم بھی کسی قیمت پہ اسماعیلی مذہب چھوڑنے کو تیار نہیں. دوستی سب سے رکھو, مگر دوستی مذہب کو باہر رکھ کے. ایک بات میں ضرور کہوں گا کہ ہمیں ہماری وزن کو, ہمارے خیال کو, ہمارے ایٹیچیوڈ کو تھوڑا بدلنا چاہیے. دیکھو اس وقت رمضان ہے, آج 22 تاریخ ہے اور دوسرا روزہ ہے جو ابھی ختم ہو گیا, یہ رات تیسری رات ہے. میں نے ایک دو دن پہلے کہیں کہا تھا کہ کبھی بھی اسماعیلیوں کو یہ نہیں کہنا چاہیے کہ ہم روزے نہیں رکھتے. کیوں نہیں رکھتے؟ ہمارے مولا نے نہیں کہا, یہ غلط ہے. میں نے اس دن بھی کہا تھا, آج واپس کہتا ہوں, ہمارے امام نے کبھی نہیں کہا کہ تم روزے نہ رکھو, بلکہ یہ کہا ہے کہ نیک اعمال کرو, روزہ رکھو تو ساتھ ساتھ نیک اعمال کرو. کیونکہ مولا کہتے ہیں کہ اگر صرف کھانا پینا ہی بند کرو, روزہ رکھنے کے لیے یہ ہے کہ بھائی کھانا پینا نہیں, لیکن بدیاں کرو, چوریاں کرو, دوسری بدفعلیاں کرو, غیبت کرو, تو مولا کہتے ہیں یہ تو گدھیڑے کا روزہ ہوا, گدھے کا منہ باندھ دو, اس کا کھانا پینا بند ہو گیا, تو تم نے بھی ایسا کیا. سچا مومن وہ ہے, مولا کہتے ہیں کہ وہ 365 دن روزہ رکھتا ہے, مگر وہ 365 دن روزہ ہے, وہ روح کا روزہ ہے. جھوٹ نہیں بولے, بدی نہیں کرے, غیبت نہ کرے, کسی کا حق نہ کھائے, کسی کے اوپر ظلم نہ کرے, اور پھر وہ روزہ رکھے تو وہ تو فرشتہ بن جائے. مولا نے ہم کو ہمارے اعمال اور کیریکٹر کے لیے کہا, ایسا کبھی نہیں کہا کہ روزہ نہ رکھو, مگر روزہ رکھو اور پھر برے اعمال کرو, بدفعلی کرو, گناہ کرو. تو مولا کہتے ہیں کہ یہ روزہ گدھے کا روزہ ہے, ہمارے امام نے کبھی نہیں کہا. اور میں تو کہتا ہوں, آپ کے سامنے بیٹھا ہوں اس کے جماعت پہ بھی, ابھی عمر کے حساب سے اور قرآن اور حدیث نے ہم کو ایگزمپشن دی ہے, اس وجہ سے میں کبھی کبھی روزہ رکھ لیتا ہوں. نہیں تو آج سے بہت برس پہلے جب بالکل ٹھیک حالت تھی تو میں خود 24-25 روزے رکھا کرتا تھا. ہم کو چھوٹ یہ ہے کہ اگر تم مسافر ہو تو تم روزہ چھوڑ دو, نہ کرو, نہ رکھو, کیونکہ مسافری میں انسان ارینج نہیں کر سکتا, اگر کر سکتا ہے تو رکھنا چاہیے. بوڑھا آدمی ہے بہت, روزہ رکھنے سے کمزوری آتی ہے, نہ رکھو. ایک بھائی ہے کہ جس کے پیٹ میں بچہ ہے وہ بھلے نہ رکھے, ایک بھائی ہے کہ جو اپنے بچے کو دودھ پلاتی ہے وہ نہ رکھے, ایک آدمی بیمار ہے دوا تو کھانی پڑے گی وہ روزہ نہ رکھے, 10 کے نیچے بچے ہیں وہ روزہ نہ رکھے, باقیوں کے اوپر روزہ لازم ہے. لیکن پھر بھی اللہ کہتا ہے تم روزہ رکھ سکتے ہو اور کوئی کارن سے نہیں رکھنا چاہتے تو ایک مسکین کو پیٹ بھر کے کھانا کھلاؤ تو تمہارا روزہ قبول ہے. مسلمان بھائیوں کو پہلا تو کوئی بھی دن مذہبی بات نہیں کرنی چاہیے, کیونکہ ہمارے پاس اتنا علم نہیں ہے کہ ہم ان کو جواب دے رہے ہیں, لیکن پھر بھی کبھی ایسی بات آ جائے تو آپ ان کو کہہ سکتے ہو کہ کیا یہ سچ ہے کہ ایک مسکین کو کھانا کھلانے سے وہ ایگزمپشن ملتی ہے. اگر وہ پڑھا لکھا ہوگا تو کہے گا کہ ہاں, ان کو بولو ایک وجہ سے میں روزہ نہیں رکھا لیکن مسکین کو کھانا کھلایا, خدا کا حکم ہے. 5 چیزیں ہیں اسلام کے رکن میں, کلمہ شہادت, نماز, زکوٰۃ, یہ 2 لازم چیزیں ہیں, اس کے کوئی آپشن نہیں. لیکن روزے اور حج کی آپشن ہے. کوئی آدمی خود حج پہ نہیں جا سکتا, بزنس یا اپنے بیوی بچوں کو نہیں چھوڑ سکتا, تو جو آدمی حج پہ جاتا ہے اس کو پیسے کی مدد کرے, آدھا خرچہ دے گئے, یا کسی آدمی کو بولے کہ میں خرچہ دیتا ہوں تو میرے طرف سے حج کر کے آ, تو بالکل اسلام کے اندر رضا ہے, چھوٹ. اور حج لازم نہیں ہے, اور روزے بھی جو ہیں وہ نماز اور زکوٰۃ کے درجے کی لازم نہیں ہے, کیونکہ نماز اور زکوٰۃ کے اندر کوئی آپشن نہیں, لیکن روزوں میں آپشن ہے. اسلام کی ہسٹری پڑھو اور اسلام کو سیکھو. ہمارا مذہب جو ہے وہ اسماعیلی ہے لیکن ہمارا دین اسلام ہے, ہم مسلمان ہیں. اگر ہم مسلمان نہیں تو ہم اسماعیلی بھی نہیں, کیونکہ جو نان مسلمان ہے وہ اسماعیلی نہیں ہو سکتا. اسماعیلی مذہب میں آنے کے لیے محمد کا کلمہ پڑھنا چاہیے, اسماعیلی مذہب میں آنے کے لیے خدا کی وحدانیت جو ہے اس کو ماننا چاہیے, اسماعیلی مذہب میں آنے کے لیے قرآن کے اوپر ایمان ہونا چاہیے. قرآن ہماری کتاب ہے. بھلا میں پوچھوں اور آپ کسی سے, کسی مسلمان بھائی سے بات چیت ہوئے تو اس کو کہہ بھی سکتے ہو کہ قرآن کس کے گھر میں اترا؟ محمد کے گھر میں اترا, علی کے گھر میں اترا, حسن حسین کے گھر میں اترا. حضرت ابو بکر کے گھر میں قرآن نہیں اترا, حضرت عمر کے گھر میں قرآن نہیں اترا, حضرت عثمان کے گھر میں اور دوسرے جو اصحاب تھے ان کے گھر میں قرآن نہیں اترا. قرآن علی نبی کے گھر میں اترا, قرآن حضرت امام کے گھر میں اترا. قرآن کے اوپر ہمارا حق زیادہ ہے دوسروں سے, اور قرآن ہے وہ پاک کتاب ہے. قیامت تک کے لیے قرآن ہمارے لیے لو اور دوروانی دینے کی چیز ہے, لیکن اس کا ٹرانسلیشن کوئی مولوی ملا نے کیا ہوئے ہم وہ ٹرانسلیشن فالو نہیں کرتے. ہم اپنے حضرت امام کا فرمان فالو کرتے ہیں کہ جو قرآن کا حاکم ہے, قرآن کا عامل ہے, راسخ فی العلم ہے. اس طرح ہم نے امام کو امام سمجھا ہے. ہمارا امام مسلمان ہے, ہمارا دین مسلمانی دین ہے, اسلام ہے. یہ چیزیں آج ہم کو سیکھنی چاہیے, سمجھنی چاہیے. ہم لوگ اگر اسلام نہیں سیکھیں گے, اگر ہم لوگ مسلمانوں کے ساتھ نہیں ملیں گے تو ہم لوگ حضرت امام کے پلان کے اندر اڑکھیلی کریں گے. حضرت امام کو یہ چاہیے کہ ایسا زمانہ 50-100 برس کے اندر آئے گا کہ اسلام کی لیڈرشپ حضرت امام کو لینی پڑے گی. اس جامعے میں نہیں لے گا تو دوسرے جامعے میں لے گا, لیکن آنے والے 50-100 برس کے اندر یہ بات بنے گی. اور آہستہ آہستہ بن رہی ہے کہ ساری دنیا کے مسلمان ڈھونڈیں گے کہ آل رسول کون ہے, اور اس کے سوا کوئی دعویٰ نہیں کرتا. ابھی حسد کے کارن سے اس کو نہیں مانتے, لیکن آہستہ آہستہ اسلام کی آپ اسٹڈی کرو, نیوز پڑھو. آغا خان فاؤنڈیشن ہے, آغا خان ہاسپٹل ہے, آغا خان یونیورسٹی ہے, آغا خان ہیلتھ سروسز ہے, آغا خان آرکیٹیکچر ایوارڈ شروع کیا. آغا خان کے نام سے ابھی دنیا کے اندر جاگرتی آ رہی ہے. یہ جو جاگرتی بڑھتی جائے گی, بڑے بڑے پروفیسر اور عالم جو ہیں مسلمانوں میں وہ حضرت امام کو بہت عزت دیتے ہیں اور کہتے بھی ہیں کہ یہ آل رسول ہے, اس جیسا کوئی نہیں. الجیریا ایک ملک ہے افریقہ کے اندر, اور وہ لوگ سب کے سب مسلمان ہیں مگر فنڈامنٹلسٹ بہت ہے, سنی ہیں زیادہ. ان میں سے ایک پروفیسر جو ابھی ادھر ہے پیرس کے اندر, آرکونڈ, پروفیسر آرکونڈ کینیڈا آیا, میں اس کو پرسنلی ملا. بڑا اچھا اوریٹر بھی ہے, بہت اچھا رائٹر بھی ہے. اس کی ایک ویڈیو ٹیپ بھی لی ہوئی ہے اسماعیلیوں کے ساتھ گفتگو کرنے کے لیے. تو کہتا ہے تم لوگ اسماعیلی لوگ, ایک ہی گروپ ہے اسلام کے اندر کہ جس کے پاس اتھارٹی ہے, باقی جتنے بھی مسلمان ہیں ان کے پاس اتھارٹی ہے ہی نہیں. اور پھر وہ یہ بھی کہتا ہے کہ یہ جو آغا خان ہے نا, تم اس کو جو حاضر امام کہتے ہو وہ بالکل سچ بات ہے. یہ آج کل کا ماڈرن جعفر صادق ہے. ٹورنٹو گیا, ادھر اسماعیلیوں کے اندر اس نے لیکچر دیا, وینکوور بھی آیا تھا, اور اس طرح اس نے لیکچر دیا اور حاضر امام کو حاضر امام ہی بولے. تو ایک لڑکا اس نے کھڑے ہو کے پوچھا, آر یو اسماعیلی؟ تو ہنس کے کہتا ہے, وین ڈیڈ آئی سے آئی ایم ناٹ اسماعیلی؟ اس نے پوچھا کیا تم اسماعیلی ہو؟ تو اس نے کہا میں نے کب کہا کہ میں اسماعیلی نہیں؟ اس طریقے سے کہہ گیا. آج دنیا کے وہ ایسا اسماعیلی بنا نہیں ہے کہ جماعت خانے میں آوے یا اس نے ادھر میں کی بیعت نہیں کی ہے. لیکن حضرت امام کو بہت مانتا ہے اور مولانا حضرت امام کے ساتھ ابھی کام کرتا ہے. ایسے دنیا میں جو ایجوکیٹڈ پروفیسرز اور عالم اور سمجھدار مسلمان ہیں وہ مولا کے نزدیک آ رہے ہیں. یہ جو دفتری ہے یہ اس ناشری ہے, اس نے اسماعیلی ہسٹری لکھی ہے. ہسٹوریکل پوائنٹ سے اس نے یہ لکھا ہے, کچھ ایسی جگہ ضرور ہے کہ جہاں اس نے کچھ بھول کی ہے اور ہمارے خلاف بھی رپورٹیں اس نے رکھی ہیں کہ جس کا جواب دینے والوں نے جواب اس کو دے بھی دیا ہے. لیکن عالم ہے اور حضرت امام کی امامت قبول بھی کیا. اس نے تاجکستان حضرت امام کے ساتھ گیا تھا, چھک ہو گیا اسماعیلیوں کا ادب عزت کہ حضرت امام کی جو محبت دیکھ کے. کہنے کا میرا مقصد یہ تھا کہ دنیا بھر کے جو عالم شخص ہیں مسلمان وہ امام کے نزدیک آ رہے ہیں اور آہستہ آہستہ 50 برس کے اندر یا تھوڑا اوپر کم زیادہ مسلمان امام کے پاس آئیں گے. اس کے نانا کی امت ہے, یہ اس کا وارثہ ہے نانا کا, تو یہ چھوڑے گا نہیں. مولانا سلطان محمد شاہ فرماتے تھے سبز علی کو, کہتے ہیں اے سبز علی مسلمان جب درود پڑھتے ہیں, درود یعنی صلوات, تو صلوات مجھ بھی آتی ہے کیونکہ میرے سوا کوئی نہیں ابھی ساری دنیا کے اندر آلے رسول میں. سید جو ہوتے ہیں وہ بھی رسول اللہ کی نسل میں اپنے آپ کو مانتے ہیں لیکن وہ آلے رسول نہیں ہیں, حضرت امام کے سوا کوئی دعویٰ نہیں ہے. تو میری آپ کو یہ عرض ہے کہ اپنی ولد میں تھوڑا اسلام کی طرف انٹرسٹ لگاؤ, ان سے ملو گلو ہلو ملو, اپنے آپ کو مسلمان کے طور پہ ظاہر کرو اور اسلام کے اصولوں پہ جو اصول اسماعیلی مذہب نے سکھائے ہیں اس حساب سے, مذہب اسماعیلی, دین ہمارا مسلمانی اسلام ہے, لیکن ہم اپنے امام کی دوروانی پہ چلیں گے, کسی ملا مولوی کی بات نہیں سنیں گے. ہم قبر پرست نہیں ہیں قبروں پہ جا کے مقبروں پہ جا کے جس طرح سے یہ شیعہ مسلمان زیارت پہ جاتے ہیں, ایسا ہم نہیں جاتے. بہت سے لوگ جب کیڑوں سے جاتے ہیں تو آسمان پہ امام سلطان محمد شاہ کا مقبرہ ہے, ادھر جا کے وہ جو مجاور ہیں دو ہیں اور یہ لوگ 3-3 گھنٹے دونوں جنے چند قرآن پڑھتے رہتے ہیں 24 آورس. 3 گھنٹے ایک مولوی پڑھے پھر دوسرا آ جاوے یہ اٹھ کے چلا جاوے, تو ایوری 3 آورس مولوی بدلتے ہیں قرآن پڑھتے رہتے ہیں. تو یہ لوگ بولتے ہیں کہ بھائی تمہارا امام ادھر دفن ہے تو تم اسماعیلی لوگ کیوں نہیں آتے؟ میں نے کہا بات یہ ہے کہ امام دفن ہے اس کا بدن دفن ہے, ادھر سے کچھ زوربانی ملنے والی نہیں ہے نہ کچھ دعا سیس ملنے والی ہے, ہمارا امام تو بیٹھا ہے پیرس میں حاضر بیٹھا ہے. تو کہتے ہیں بات سچ ہے, حاضر بیٹھا ہے تو ہم مردے کے پاس کیا جائیں؟ اور ہمارا جو امام ہے وہ ہمیشہ ایک ہی ہوتا ہے, بھلے ہم اس کو کہتے ہیں یہ ہوگئے 50واں امام ہے, بھلے سلطان محمد شاہ 40واں امام تھے, مطلب یہ ہے کہ امامت کے نور نے 48 دفعہ سوٹ بدلا اور ابھی نوا سوٹ 49th سوٹ پہنا ہے. شریر تو سوٹ کپڑے ہیں, امام کی جوت جو ہے وہ ہمارا ایم ہے. ہم اسماعیلی لوگ جو ہیں نور پرست ہیں, ہمارا سارا مذہب جو ہے ہمارا طریقہ ہے اس کے اندر نور کی کانسیپٹ اور نور کی مانیتا ہے, کیونکہ نور جو ہے وہ خود خدا تعالی ہے, نور جو ہے وہ اتھارٹی ہے, نور ہے وہ انرجی ہے, نور ہے حیات ہے اور وہ ہمیشہ حیات ہے. نہ کبھی بیمار پڑتا ہے, نہ اس کو بھوک لگتی ہے, نہ اس کو بیماری آتی ہے, نہ اس کو اونگ آتی ہے, کوئی چیز نہیں. اللہ لا الہ الا هو الحی القیوم، یعنی کہ وہ خدا تعالی ہے، ہر وقت جیتا ہے اور قائم ہے. اور اس کو اللہ تعالیٰ فرماتا ہے کہ وہ نہ سوتا ہے نہ اس کو منہ کھاتی ہے، نور ہے. مولانا حضرت امام کھانا کھاتے ہیں، نیند بھی کرتے ہیں، سکین کرتے کرتے پاؤں توڑ دیا تھا تو کیا خدا کا پاؤں ٹوٹ گیا؟ نہیں نہیں تارا، ہم حضرت امام کے بدن کو خدا نہیں کہتے کبھی نہیں، لیکن اس کا جو نور ہے وہ الہی متورتی ہے. ایک آدمی بہت عبادت کرے، نیک رہے، اچھی زندگی گزارے، تو مر جانے کے بعد وہ خدا کے نور میں مل گیا تو خدا بن گیا نا، پھر وہ جدا نہیں ہے. نبی اور امام، جس دن امام یا نبی بنتے ہیں، ان کے شریر میں جو آتما ہے جس کو ہم روح کہتے ہیں، وہ اللہ کے نور کے ساتھ ایک ہو جاتے ہیں. ہم مرنے کے بعد واصلات ہوتے ہیں، فنا فی اللہ ہوتے ہیں، نور میں نور مل گیا، لیکن جو امام ہے وہ جیتے جی خدا کے نور کے ساتھ ایک ہو گیا. اس لیے ہم اس کے نور کو خدا کہتے ہیں، اس کا بدن خدا نہیں. یہ چیز جب بھی آپ سمجھو اچھی طرح، تو بیت الخیال میں آپ کو اس کی سمجھ اور بھی ملے گی. کم نصیبی سے جماعت خانوں میں مجھے رپورٹ ملی ہے کہ صبح کی حاضری بہت گھٹ گئی ہے. مومنوں، میں آپ کو ہوشیار کرنا چاہتا ہوں، آدھی جماعت کے پاس بیت الخیال کے بول ہیں، صبح آیا کرو، عبادت کرو، دنیا بھی ملے گی، دین بھی ملے. اور عبادت کرنا ہمارا فرض ہے، ہم نے حضرت امام کے ساتھ پرومس کیا کہ ہم صبح روز اٹھ کے تیری عبادت کریں گے، تبھی تو بول ملا. اور اب ہم سست ہو جائیں، بے درکار ہو جائیں، مناسب نہیں. صبح کی عبادت سے آپ کو وہ سمجھ آئے گی کہ آپ دنیا کے اندر کسی کو پوچھنے کی ضرورت نہیں پڑے گی کہ میں کیا کروں، میں امریکہ اپنے لڑکے کو بھیجوں کہ نہ بھیجوں. لوگ پوچھتے ہیں، مجھے بھی پوچھتے ہیں، میں یہ کام کروں کہ نہ کروں. اگر آپ عبادت کرو گے تو کسی کو پوچھنے کی ضرورت نہیں رہے گی، اندر سے آپ کو دوروانی ملے گی، پریرنا ملے گی. اور وہ دوروانی ایسی ہوگی کہ آپ کو بالکل پکا یقین ہوگا کہ یہ مولا کی دوروانی ہے، اس میں کوئی غم بازی کی بات نہیں. اور صبح کی عبادت ہمارے اسماعیلی مذہب کا جو مین مدعا ہے، ہمارے اسماعیلی مذہب کی جو خاص ضرورت ہے، تو وہ روحانیت کو اونچا کرنے کی بات ہے. اس کے لیے صبح کی بیت الخیال کی عبادت ہے. یاد رکھو، عبادت جو نہیں کرو گے تو اس دنیا میں واپس آنا پڑے گا. اب یہ دنیا، یہ زمین جو ہے، جو کبھی ہم زمین سے اونچے ہیں، 40-50 فٹ اونچے ہیں، دھرتی کے اوپر ہیں، بھلے 40-50 فٹ اونچے ہیں، 40,000 فٹ اوپر ایروپلین جا رہا ہے، دھرتی اور اس کے بیچ میں 40,000 فٹ کا فرق ہے، لیکن وہ بھی دھرتی کے اوپر ہے کیونکہ دھرتی کے ایٹموسفیئر سے باہر نہیں گیا ہے. تو مرنے کے بعد دھرتی ہی کے ایٹموسفیئر میں روحانی شریر میں رہیں گے. یہ جسمانی شریر ملے کہ نہ ملے، لیکن اسی دنیا کے ایٹموسفیئر کے اندر موت کے بعد جو ہم کو روحانی شریر ملے گا، اس میں عبادت کر کے ایک برس لگے کہ 1,000 برس لگے، مگر عبادت کے بغیر چھٹکارا نہیں. ہم اس وقت عالم ناسوت میں ہیں، روحانی عالم میں دین کے اندر 4 درجے ہیں، دین کے علم کے بھی 4 درجے ہیں، شریعت ہے، طریقت ہے، حقیقت ہے، معرفت ہے. اور ایک سارا گنان یہ 4 طریقے کے اوپر لکھا ہوا ہے کہ شریعت کری جانی ہے، لیکن روحانیت کے لیے 4 درجے ہیں. عالم ناسوت ہے، عالم ملکوت ہے، عالم جبروت ہے، عالم لاہوت ہے. ان 4 طبقوں کے اندر جو نیچے کا ہے، عالم ناسوت یعنی جو سانس لیتے ہیں، اس عالم کو کہتے ہیں ناسوت. زمین کے اوپر رہنے والوں کو یہ عالم ناسوت میں رہتے ہیں یوں کہتے ہیں، اس زمین کے اوپر 350-400 میل تک زمین کا ایٹماسفیئر ہے. اس ایٹماسفیئر کے اندر روحیں رہتی ہیں, فرشتے رہتے ہیں, جنات رہتے ہیں, زمین پہ بھی رہتے ہیں, ایٹماسفیئر میں بھی رہتے ہیں. مرنے کے بعد انسان نے اگر پوری طرح کمانی نہیں کی تو عالم ناسوت میں سے نکل کے ملکوت میں نہیں جا سکے گا. عالم ناسوت میں ہی رہ کے, روحانی شریر کے اندر رہ کے, ایسٹرل باڈی کے اندر رہ کے وہ عبادت بندگی کرے گا, کیونکہ وہاں مر جانے کے بعد دنیا کے دھندے نہیں ہیں, گناہ نہیں ہوتے, پھر وہاں عبادت ہی عبادت ہے. مگر یہ یاد رکھو کہ آپ اگر ادھر, جیسے کہ امام سلطان محمد شہدردار نے بیت الخیال میں فرمایا ہے کہ 1 گھنٹے کی سچی عبادت فرشتوں کی 40 برس کی عبادت کے برابر ہے. یہ جو ڈالر اور روپے کا ایکسچینج ریٹ ہے, اب اس 40-42 روپے 1 ڈالر کے, لیکن یہ ڈالر لے کے آپ ادھر چلے جاؤ تو ڈالر کا ڈالر ہی ہے امریکہ کے اندر. ادھر جو ریٹ ہے ہمارے اعمال کا, تو آپ خیال تو کرو کہ بھئی ظاہر ہے نا, جو ابھی کانگو واپس ہو گیا, 800-900 کی جماعت ہے اور موسٹلی انڈیا سے گئے ہوئے ہیں. وہاں جب ہی ظاہر بنا تو 2 ڈالر کا ایک ظاہر تھا, 2 ڈالر کا ایک ظاہر. ابھی تو ظاہر نکل گیا, نام خالی ہے, لیکن 1 ڈالر میں 1 ملین ظاہر ہے, 1 ڈالر میں ملین. تو اس طرح سے ہمارا جو ریٹ یہ ہے 1 کا 1.25 لاکھ. آپ ادھر 1 صلوات پڑھو تو اوپر کتاب میں 1.25 لاکھ صلوات پڑھی, اس کا کریڈٹ لکھا جائے گا, اتنی صلوات جمع ہوئی. ادھر آپ 1 روپیہ مولا کے رستے میں خرچ کرو تو اوپر آپ کی کریڈٹ میں 1.25 لاکھ جمع ہوگا. لیکن جب ہم مر جائیں گے اور ادھر جا کے ہم 1 صلوات پڑھیں گے تو وہ 1 ہی صلوات ہوگی, 1.25 لاکھ نہیں ہوگی. اس دنیا کے اندر ریٹ بہت سستا ہے, اس دنیا میں, اور اس دنیا کے اندر 100 برس کے 50 برس جو کچھ بھی ملے ہیں, اگر ہم کو اچھی طرح سے اپیوگ کریں, ارے ہم تو کروڑوں ابجوپتی بن جائیں گے. اوپر فرشتے سلام کریں گے, ہاتھ باندھ کے کھڑے رہیں گے, لیکن ادھر خوب بہت مزہ کیا, اوپر گئے تو کریڈٹ میں کچھ نہیں, ایک کیلا بھی اوپر جا کے خرید نہیں سکیں گے, حالانکہ کیلے ملتے نہیں, میں خالی آپ کو 10 لاکھ روپے دیتا ہوں, کچھ نہیں لے سکیں گے. اس لیے وہاں بہت لمبا ٹائم رہنا پڑے گا اوپر جانے کے لیے. یہاں اگر آپ 1 برس بندگی کرو گے تو یہ بندگی آپ کو ادھر کے 1000 برس کے برابر ہوگی. تو یہ لوگ جو آسمان اور زمین کے بیچ میں, یہ جو ایٹماسفیئر میں رہنے والے ہیں, وہ لوگ بھی دنیا ہی میں ہیں, بھلے ہمیں آنکھ سے دکھتے نہیں اور دنیا پہ ان کا شریر نہیں ہے, لیکن وہ دنیا ہی میں ہیں. تو اے مومنوں, مولانا حضرت امام کے اس حکم کو یاد کرو کہ 1 گھنٹے کی صبح کی عبادت فرشتوں کے 40 برس کی عبادت کے برابر ہے. 40 برس وہ اس کے اندر 1 کلاک کی بات نہیں ہے, 40 برس کی چالو یعنی 24 گھنٹے دن کے اور 365 دن برس کے, ایسے 40 برس. تو ہماری تو ساری زندگی میں بھی یہ 40 برس کی عبادت نہیں ہوتی. صبح کی عبادت سے دل خوش ہوتا ہے. مجھے ایک آدمی پرسوں پوچھ رہے کہتے ہیں مشنری بابا میرے میں کرودھ ہوتا ہے, جلدی غصے ہو جاتا. میں نے کہا غصے تو ہو جائے گا, گوشت بہت کھاتے ہو؟ کہتا ہاں. مرچ مسالہ بہت کھاتے ہو؟ کہتا ہاں. جماعت خانے روز جاتے ہو؟ شکروار کو جاتا ہوں. بول ہے؟ ہاں. بندگی کرتے ہو؟ نہیں کرتا. تو میں بولا کرودھ نہ ہوئے تو تیرے کو کیا کوئی ڈائمنڈ ملیں گے؟ ہماری نیچر خراب ہو جاتی ہے، ہمارا سوبھاؤ خراب ہو جاتا ہے، ہماری عادتیں خراب ہو جاتی ہیں، ہماری وچار شکتی خراب ہوتی ہے، ہماری نظر بند ہو جاتی ہے، ہمارے کان بدیاں سن کے خوش ہوتے ہیں، ہم تو ڈیٹیریوریٹ ہوتے ہیں، انگلش میں جو لفظ ہے نا ڈیٹیریوریٹ، آستے آستے سڑتا رہے اور گلتا رہے اور مٹ جا رہے عبادت کے بغیر، ہمارا انتکرن، ہمارا وجود، ہمارے خیال، ہمارا آتما، ہمارا جیو، یہ گلتے رہتے ہیں، ڈسٹروئے ہوتے رہتے ہیں، اور موت تک پہنچتے پہنچتے زیرو ہو گیا، قرضہ ہو گیا، دیوالیے ہو گئے، کمانی تو کچھ نہیں کی، اپنا جو کیپیٹل تھا وہ بھی نہ رہا، الٹے دیوالیے ہو گئے، لیکن عبادت ہے جو ہم کو بچائے گی، کیونکہ صبح کی جو عبادت ہے وہ روحانی شکتی کو مضبوط کرتی ہے، اور روح جو ہے وہ ہماری عقل پہ اثر کرتی ہے، اور عقل ہے وہ ہمارے خیال وچاروں کے اوپر اثر کرتی ہے، اور اچھے وچار جو ہیں وہ ہمارے ہارٹ کے اوپر اثر کرتی ہے، اچھے وچار ہمارے جیو کو طاقتور بناتے ہیں، ہمارا شریر بھی اچھا رہتا ہے۔ مومنوں، میں آپ کو خدا کی قسم کھا کے سچ کہتا ہوں، مولا نے کہا ہے، سلطان محمد شاہ نے بھی کہا کہ قسم مت کھایا کرو، لیکن قسم کھانے کی ضرورت پڑے تو اللہ کی قسم کھاؤ، کیونکہ اس کا کچھ بگڑنے والا نہیں ہے۔ تو میں خدا کی قسم کھا کے آپ کو کہتا ہوں کہ عبادت کرنے والے آدمی کا شریر بھی اچھا ہوتا ہے، من بھی اچھا رہتا ہے، ہر وقت خوش اور پرفلت رہتا ہے، اس کے دل کے اندر کوئی بھے نہیں ہوتا، ڈر نہیں ہوتا، اس کو اپنی نظر میں بھی عزت ہوتی ہے۔ بدکار آدمی، گنہگار آدمی، نیچ آدمی جانتا ہے کہ میں نیچ ہوں، تو وہ اپنی نظر سے بھی گرا ہوا ہے، مگر جو عبادت والا ہے اس کی نظر مولا پہ پڑی رہتی ہے 24 گھنٹے، وہ 24 گھنٹے ایسا فیل کرتا ہے مولا میرے ساتھ ہے، اور سچ مچ وہ ساتھ ہے۔ 24 گھنٹے جس کے ساتھ مولا ہوئے وہ کوئی برا کام کرے گا؟ 24 گھنٹے جس آدمی کو یہ اویئرنیس ہوئے کہ میرے ساتھ مولا ہے وہ بد کام نہیں کرے۔ اور عبادت ہم کو جگاتی ہے، اوپن مائنڈ رہتا ہے عبادت میں، عبادت کرنے سے ہمیں وہ چیزیں ملتی ہیں کہ جو زبان سے کہی نہیں جاتی۔ عبادت کرو، سکھ شانتی پاؤ، روحانی طور پہ بھی، جسمانی طور پہ بھی۔ بیت الخیال کی عبادت کرنے سے آپ کو کوئی لاٹری نہیں لگ جائے گی، آپ کو بہت مالدار نہیں بن جاؤ گے، لیکن سکھی ضرور رہو گے، تندرستی رہے گی، عزت آبرو بچے گی، من میں سکھ رہے گا، گھر میں سکون اور سکھ رہے گا، یاروں دوستوں کے اندر بھی سکھ رہے گا، اور بزنس ضرور ایسا ہوگا کہ آپ کو مولا محتاج نہیں ہونے دے گا۔ مالدار بننا کوئی سکھ کی بات نہیں، بلکہ الٹا، جو آدمی مالدار بنتے ہیں وہ اس کے حساب میں پڑھ کے دکھی ہوتے ہیں، کہاں کس بینک میں کیا پڑا ہے، کیا ریٹ ہے اس کا، یہ مصیبتیں انسان کو دکھ میں ڈالتی ہیں۔ ایک بات ضرور مانگو کہ یا مولا محتاج نہ کرنا، نہ پیسے میں، نہ روزی میں، نہ تندرستی میں، اور وہ نہیں کرنے دیتا۔ جو اس کا بچہ ہے عبادت کرتا ہے، مولا اس کا ہاتھ پکڑتا ہے، جیسے کہ حضرت امام فرمایا جیون میں دکھ آئیں گے لیکن تم دکھی نہیں بنو گے۔ تو یہ جو ہمارا مذہب، ہمارا دین ہے، اس کے اوپر رہو، مگر جو حضرت امام کی بیعت کرے کے بعد اپنی مرضی سے چلے تو وہ راہ چوک گیا، دوزخ میں جائے گا۔ گنن بول، دین چھوڑی جے کوئی دعوے پڑے آنا، ہاتھ چوکا پاپی ساتھ سو کھڑے آپ مرادا جیوا وآلہ وسلم کس کا دامن پکڑا ہے ہم نے جب ہم کو گنہگار سمجھ کے پکڑ کے کھڑا کیا جائے گا تو رسول اللہ بیچ میں آ کے کہیں گے اے خدایا میرا کلمہ پڑا ہے تجھ کو مانتا ہے انسان ہے بھول کا پاتر ہے میں سفارش کرتا ہوں تو اس کو بخش دے تو خدا اس کے کہنے سے بخش دے گا یہ ایسا ہے بچے نے مستی طوفان کیا دو تین چیزیں توڑ ڈالی باپ ڈنڈا لے کے کھڑا ہو گیا ماں باپ کی ہے تو بیچ میں چھوٹا بچہ ہے تو کیا ہوا پیر کا کام یہ ہے پیر ماں ہے اور رحم سے بھری ہوئی ہے پیر دے پرساد مومن دیتا نبی کریم فرماتے ہیں کہ جب بھی تم دعا مانگو میرا واسطہ دو ہم کو مسلمان شاید بھول گئے لیکن ہم کو پیروں نے کہا جب بھی دعا مانگو پیر سے پرساد شاہ تجھے درگاہ میں کبھی درگاہ نبی محمد پیر کا واسطہ دیتے ہیں اور یہ پیر نبی محمد مصطفیٰ ہے اور پیر کا نور ہے یہاں مطلب مولانا حضرت امام کے پاس علی کا نور بھی ہے نبی کا نور بھی ہے ہمارا جو مذہب ہے اتنا خوبصورت مذہب ہے اتنا اچھا مذہب ہے کہ ہم کو دنیا میں بھی جنت ملے اور مرنے کے بعد بھی جنت ملے رہنے کے لیے گھر ہے ایک آدھ کچھ سواری ہے موٹر نہیں تو کیا بولتے ہیں اسکوٹر ہے اسکوٹر نہیں تو سائیکل ہے کچھ ہے صحیح کھانے پینے کے لیے اتنا ہے کہ بھیک مانگنے کی یا ادھار مانگنے کی ضرورت نہیں رہتی چھوٹا سا بزنس ہے یا نوکری ہے کھا پی کے 5-25 روپے بچ بھی جاتے ہیں تندرستی ہے باہر جاؤ تو لوگ یادی کرتے ہیں کوئی گالی نہیں دیتا کسی کے ساتھ بدی برائی نہیں دشمنی نہیں کیا یہ آپ کو جنت نہیں لگتی رات کو سوتے ہو جلدی سے نیند آ جاتی ہے 2-4-5 کروڑ روپیہ ہے بہت سے گھر ہیں کرائے آتے ہیں 2-3 موٹرے ہیں لیکن کھانا کھانے کی توفیق نہیں کیونکہ پیٹ خراب ہے مجھارا ہوتا ہے پیسے بہت ہیں تندرستی نہیں تو ابھی مجھے یہ بتاؤ گھر میں جھگڑے ہیں باہر کچھ نہیں ہر وقت پیسے کا خیال رہتا ہے تو یہ سکھ اور وہ سکھ میرے کو پوچھو تو وہ سکھ بھلے غریب ہوئے مگر محتاج نہ ہوئے سر پہ کوئی جان کر قرضہ نہ ہوئے ایسی آوت ہوئے کہ کھا پی کے 2 پیسے بچتے بھی ہوئے اور تندرستی ہے عزت ہے عبرو سلامت ہے واہ واہ یہ تو جنت کی دنیا ہو گئی اس کے لیے لیکن پیسے والا بن کے دکھی ہونا اور پیسے کے لالچ کے اندر انسان ایک وہ بھی کام کر لیتا جو نہیں کرنے والے آج سب کے مغز میں تو نہیں لیکن بہت سے ایسے ہیں کہ جن کے دماغ کے اندر ڈالر گھسا ہوا ہے کہ ڈالر کو اپنے مغز میں سے نکال ڈالو یوں بھی ڈالر 4-5 برس کے اندر خود ہی نکلنے والا ہے یورو آ گیا نا یورپ کی جو نئی کرنسی آئی ہے میرے اندر بچار ہیں کچھ اور نہیں سمجھ لینا یہ جو یورپ کی نئی کرنسی 1 جنوری کو چالو ہوتی ہے 5 برس کے اندر ڈالر کو پچھاڑ دے گی تو اس وقت کیا اس کو چھوڑ کے یورو کے پیچھے پڑو گے ایسا نہیں میرا کہنے کا مقصد یہ ہے کہ جو مال ہے نا مال کی تمام نہیں ہونی چاہیے اچھی زندگی ملے آسودہ ہوئے آرام کی جو زندگی ملے محتاجی نہیں ملے قرضہ نہ ہوئے مولا سے ویسی زندگی مانگو اور میں آپ کو سچ کہتا ہوں اگر 10 برابر دو گے تو برکت ملے گی اگر روز جمع خانے آؤ گے تو دل میں شانتی ہوگی اگر اپنے گھروں میں دکانوں میں سارا دن کچھ نہ کچھ طریقے سے یالی یالی کرتے رہو گے یا اللہ اللہ کرتے رہو گے یا محمد کرو گے پیر شاہ کرو گے کوئی بھی امام کا نام بھی لوگے تو آپ کے یہ سارا ٹائم عبادت میں جائے گا آپ گناہوں سے بچو گے آفتیں بلائیں دور ہو جائیں گی من میں سکھ اور شانتی رہے گی مجھارا نہیں ہوگا ڈر نہیں ہوگا अजर इमाम के दामन पकड़ के कोई आदमी कभी दुखी नहीं हुआ। और अगर अपने मजहब के ऊपर इस तरह से चलोगे तो उम्र बढ़ेगी। उम्र क्यों बढ़ेगी? तंदुरुस्ती रहेगी, और तंदुरुस्ती के साथ साथ चिंता व्याधि नहीं है, इसके साथ साथ मन में रूहानी सुख शांति है, तो ऐसे आदमी को बीमारियां नहीं आती। उम्र बढ़ती है, और उम्र बढ़ती है तंदुरुस्ती के साथ, खुशियों के साथ। और उम्र बढ़े तो हम थोड़ी बंदगी और भी करें, उम्र बढ़े तो हम सखावत भी करें, दसवन भी दें, मौला के घर की खिदमत करें, दूसरों का काम करें। और अपनी जिंदगी में एक बात और भी लिख लो दीनदारों, कुरान के हिसाब से हर आदमी को अपनी आवक का पांचवा हिस्सा 20%, और फिर उसकी डिवीजन खुदा ने बनाई है 10 हिस्से कुछ रखें, 80% ज़कात, ये दो मिलके 12.5% शातीर का हक ये निकाल दिया, जिसको हम दसवंत कहते हैं। दसवंत जो है वो 8 रुपए में से 1 रुपया है, यानी कि 12.5% है, बाकी बचे 7.5%। तो अल्लाह कहता है ये 7.5% भी तुम्हारे नहीं है, तुम्हारी फैमिली में कोई रिश्तेदार जो है तकलीफ है उसकी मदद करो। अल्लाह कहता है तुम्हारे पड़ोस में कोई रात को भूखा सोता है और तुम खा पी के मजे से पेट पे हाथ फिराते हो, हाथ फिराना मेरे वर्ड्स हैं अल्लाह के नहीं, लेकिन अल्लाह ने ये कहा है कि तुम खा पी के सो जाओ, तुम्हारा पड़ोसी जो है वो भूखा सो गया तो तुम्हारे से हिसाब मांगेगा। तो ये जो 7.5% है वे मनुष्य जात के अंदर, अपने सगे कुटुंबियों के अंदर, अपने देश के लिए इसमें से खर्च करो, खैरात करो, गरीबों को दो और मदद करो, किसी की बीमारी के अंदर दवा दारू के पैसे दे दो, को बच्चा गरीब है फी नहीं दे सकता तो उसकी फी दे दो। आपके कान पे बात आई, कोई सगा कुटुंबी कोई यार दोस्त लड़की की शादी करता है लेकिन उसके पास पैसे की तंगी है, गुपचुप उसको कुछ 2-5 हजार दे आओ। मतलब कि ये बाकी के जो 7.5% है ये कोई रखने के लिए नहीं, ये भी यूज करने के लिए, लेकिन उसका यूज मौला ने हमारे ऊपर छोड़ दिया है। दसवंत माले वाजिब है मुखी कमरिया के हाथ में दो, जो मौला ने उनको अपना रिप्रेजेंटेटिव बनाया है। और ये 7.5% है वो आप अपने सगे कुटुंबियों में, यारों दोस्तों में, जमात में, देश में, सारा देश जो है वो हमारा घर है, तो इन लोगों की मदद करो, मगर देख के करो कि मैं इसको कभी 100 रुपया दूं तो ये क्या करेगा, बीड़ी फूकेगा, शराब पिएगा, वल्ला खुदा की कसम इसकी मदद कभी नहीं करूं। पैसा खैरात में तो नहीं गया बल्कि आप उल्टे के गुनहगार हो गए, आपने एक आदमी को बद काम करने के लिए उत्तेजन दिया तो चोर के साथी को भी चोरी का इल्जाम में पकड़ लेते हैं। इसके लिए हमको पीरों ने ये कहा है कि तुम जब भी दान करो तो सुपात्र देखी ने दान कीजिए, यानी कि अच्छी जगह तुम्हारा पैसा खर्च हो गया। अभी तो हमारे लिए बहुत इजी हो गया, आगा खान फाउंडेशन में भाई 2000 रुपया दे दिया, आगा खान फाउंडेशन ये पैसे एजुकेशन के लिए जाते हैं, हेल्थ के लिए जाते हैं, बहुत ऐसे लोग हैं कि जिनको कुछ नहीं आता उनको तैयार करते हैं, सिखा के कमानी करना सिखाते हैं। आगा खान फाउंडेशन जैसी और तो कोई सखावत करने का रास्ता अच्छा है ही नहीं। अपनी जीवन की आवक में से गवर्नमेंट का हक टैक्स देने के बाद 20% उसमें से ये है कि 10% निकालो, 7.5% खैरात करो, आपको बहुत इसमें से बरकत मिलेगी। मौलाना सुल्तान अहमद शाह की एक बात सुनो, मौलाना सुल्तान अहमद शाह सलाह जिंदा, ऐसा ही एक आदमी बहुत तंग था, गरीब था। मौला ने पूछा दसवंत देते हो तो कहते खुदा में पूरी नहीं दे सकता क्योंकि कर्जा बहुत। सुल्तान अहमद शाह फरमाया दसवंत बराबर दो, जरूर बरकत होगी, जमा खाने जाओ دس بندوں ایمان سلامت رہے گا اور تم آسودہ بنو گے. لیکن دیکھو اپنے مال میں سے تھوڑی خیرات بھی کرو. ایتھکس آف اسلام کے اندر جس پر مولانا حاضر امام اتنا زور دیتے ہیں آج کل, اس کے اندر یہ چیز بھی ہے خیرات. مرتضیٰ علی اپنے گھر کے باہر ایسا کر کے ہاتھ کو ایسا رکھا ہے, آنکھیں نیچی ہیں, جیسے کوئی آدمی بڑے افسوس میں پڑا ہو گئے. پانچ سب مکان چھوڑ کے ایک یہودی تھا پڑوسی, پہچانتا تو ایسا نکلا تو بولا یار کیا بات ہے آج اس طرح آپ غمگین بیٹھے ہو؟ مرتضیٰ علی نے کہا تین دن سے میرے گھر میں کوئی مہمان نہیں آیا, تین دن سے میرے گھر میں کوئی مہمان نہیں آیا تو میرے گھر کی برکت نہیں ہے. مولا تو دو جہان کا مالک ہے مگر اس نے ہمارے لیے ایک ایگزامپل بنا دی کہ جس کے گھر میں مہمان جاوے, جو کہ مہمان اپنی روزی لے کے جاتا ہے, روزی خدا دیتا ہے, لیکن اللہ نے کیا کیا اس کی روزی کو آپ کے گھر پہلے ایڈوانس میں بھیج دیا اور اس کو بولا تو جا ادھر جا کے کھا لے, تو آپ کو اس کا بہت ثواب ملتا. واللہ باللہ اگر آپ کو یہ چاہیے کہ آپ کے گھر میں برکت ہوئے ہر روز تو شاید آپ سے نہ بن سکے, بن سکے تو خوش نصیب ہو. آٹھ دن میں ایک دفعہ تو کسی مہمان کو لے آؤ, اس کو کھلا. آپ کے گھر میں اس کی روزی آئی ہے, خدا نے آپ کو چنا ہے کہ اس کی روزی آپ کے گھر میں آوے. مہمانداری کے اوپر تو پھر صدر دن نے ایک آکا گنا لکھ دیا کہ جو مہمان آوے تو اس کے لیے گدلے بچھاؤ, اس کے پاؤں دھلاؤ, سیاں جینا وایو کرو, یعنی کہ پنکھا ہلاؤ, کھیر کھنڈ بھوجن کھلاؤ, اس پہ سارا گنا اس کے اوپر ہے. جو کہ کہنے کے لیے یہ ہے کہ حضر امام کا مہمان آوے تو اس کی مہمانداری کرو, لیکن مہمانداری کرنے کا طریقہ سکھایا ہے. سب سے بڑا مہمان, مالک, سیٹھ, دینے والا یہ دھنی سلامت ہے. برکت چاہیے روزی رزق میں, اپنے گھر میں سے کچھ نہ کچھ نانی لے کے آؤ. یہ نانی ہے, یہ امام کی مہمانی ہے. مولا کہتے ہیں یہ نانی ہم کھاتے ہیں. نانی لے کے آؤ بھلے ایک ایپل لے آؤ, کچھ پکانے کا بندوبست نہیں ہوا, دودھ لے آؤ, فروٹ لے آؤ, جو گھر میں کھاتے ہو وہ لاؤ. آپ نے گھر میں دال پکائی تو لازم نہیں ہے کہ آپ مرغی پکا کے لے آؤ, آپ کی مانتا ہوئے اور بات ہے, لیکن جو گھر میں دال کھائی تو اس کو دال کھلاؤ. لیکن اپنے گھر سے حضر امام کی شاپیر کی مہمانی لے کے آؤ, دین و دنیا کی نعمتیں ملتی رہے گی, آپ کے گھر میں رزق کبھی بھی کم نہیں ہوگا, آپ کے باکسز ہیں وہ خالی نہیں ہوں گے, آپ کی عادتیں بلائیں دور ہوگی. مولانا حضر امام آپ کو ہمیشہ سکھی آباد رکھے گا. مولا آپ کو دین میں دنیا میں اپنی میٹھی نظر میں رکھے.